الحمد لله الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وشفيعنا ومولانا محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته وبارك وسلم تسليما كثيرا. أما بعد فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ألف لام ميم. ذلك الكتاب لا ريب فيه هدى للمتقين صدق الله مولانا العظيم. سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم. آج اس وقت ہم بہت مبارک مجلس میں موجود ہیں. یہاں 20 ہمارے خوش نصیب بھائیوں نے قرآن مجید کے حفظ کو مکمل کیا. یہ حقیقت میں ان تمام کے تمام حافظ ہونے والے اور ان کے ماں باپ، ان کا خاندان، ان کے جتنے استاد ہیں جن کا ابھی نام بولا گیا اور ان کا یہ مدرسہ اور ان کے ذمہ دار حضرت اقدس مولانا مفتی رضوان صاحب مدظ اللہ العالی اور اس مدرسے میں چندہ دینے والے سب کے لیے آج بہت مبارک موقع ہے، بہت بڑا خوشی کا موقع ہے. اس لیے کہ ایک ساتھ 20-20 بچے حفظ قرآن مکمل کرے اور اس میں ماشاءاللہ دو بیٹیاں بھی ہیں، تو یہ تو بہت بڑی خوشی کی بات ہے. اللہ سبحانہ وتعالی اس 20 اور دو بچیوں کے حفظ کو اس مدرسے کے لیے، استادوں کے لیے، چندہ دینے والوں کے لیے اور ان تمام بچوں کے گھروں کے لیے، خاندانوں کے لیے اللہ دنیا اور آخرت کے اندر برکت کا ذریعہ بنا رہے ہیں. مسلمان دینی بھائیوں، قرآن سے محبت کرو، اللہ کی کتاب ہے قرآن. انا نحن نزلنا علیک القرآن تنزیلا. اللہ فرماتے ہیں کہ ہم نے قرآن اتارا ہے. انا انزلناه فی لیلۃ القدر. ایک بڑے مرتبے والی رات، اس میں ہم نے قرآن اتارا ہے. یہ بہت بڑی فضیلت کی بات ہے کہ قرآن اللہ کا اتارا ہوا ہے. قرآن اللہ کا کلام ہے. اب آپ اس کو ایک مثال سے سمجھیے. کسی نے کہا آپ کو کہ فلاں وزیر نے، منسٹر صاحب نے یہ بات کہی ہے، تو لوگ اس کو امپورٹنٹ سمجھتے ہیں، اہم سمجھتے ہیں. اچھا اچھا، سی ایم صاحب نے، چیف منسٹر صاحب نے بات کہہ دی، پی ایم صاحب، وزیر اعظم صاحب نے بات کہہ دی، لوگ اس کو بڑا اہم سمجھتے ہیں. تو یہ جو قرآن ہے وہ اللہ کی بات ہے، اللہ کا کلام ہے، اور اللہ تعالی سب کے پیدا کرنے والے خالق ہے، سب کے مالک ہے، سب کے رب ہے، اور سب کے معبود حقیقی ہے. یہ اس اللہ کا کلام ہے، اس اللہ کی بات ہے. تو قرآن سے ہم محبت کریں گے اس لیے کہ وہ ہمارے پیدا کرنے والے اللہ کا کلام ہے. ہمارے مالک کی یہ باتیں ہیں، اللہ کی باتیں ہیں، اسی لیے ہم قرآن سے محبت کریں گے. چونکہ ہر ایمان والے کو سب سے زیادہ محبت اللہ سے ہے. والذین آمنوا اشد حبا للہ، ایمان والے اللہ سے سب سے زیادہ محبت رکھتے ہیں. سب سے زیادہ محبت ایمان والوں کی اللہ کے ساتھ ہے. تو ہماری سب سے زیادہ محبت ہمارے اللہ کے ساتھ، اسی لیے ہمارے اللہ کا جو یہ کلام ہے، ہمارے اللہ کی جو یہ بات ہے، ہمارے اللہ کا جو یہ قرآن ہے، اس سے بھی ہمیں بہت زیادہ محبت ہے. میں آپ سب کو کہتا ہوں، یہ حافظ ہونے والے بھی، ہمارے عام مسلمان بھائی بھی، جب قرآن پڑھو، قرآن کی تلاوت کرو، تو یہ سوچو کہ میں اپنے اللہ، میں اپنے مالک، میں اپنے رب، میں اپنے پیدا کرنے والے اللہ کا کلام پڑھ رہا ہوں. یہ سوچ کے پڑھو. اگر یہ سوچ کے پڑھیں گے تو قرآن پڑھنے میں عظمت آئے گی، قرآن پڑھنے سے اللہ کی محبت آئے گی. آپ نے قرآن میں ایک آیت یاد کی، وَإِذَا تُلِيَتْ عَلَيْهِمْ آیَاتُهُ زَادَتْهُمْ ایمَانًا، کہ اللہ کے نیک بندوں کے سامنے قرآن کی آیت پڑھی جاتی ہے تو ان کے ایمان میں زیادتی ہوتی ہے، ان کے ایمان میں ترقی ہوتی ہے، ان کے ایمان میں بڑھوتری ہوتی ہے، ان کا ایمان زیادہ ہوتا ہے، ان کا ایمان تر و تازہ ہوتا ہے. اذا تلیت علیہم آیاتہ زادتہم ایمانا، ایمان بڑھتا ہے. اب یہ قرآن پڑھنے سے ایمان میں ترقی کب ہوگی؟ جب ہم قرآن کو دھیان اور عظمت سے پڑھیں گے. پڑھتے وقت پر ہم یہ سوچیں گے، یہ میرے اللہ کا کلام ہے، یہ میرے اللہ کی بات ہے. جب یہ سوچ کے پڑھیں گے تو انشاءاللہ ہمارے ایمان میں قرآن سے ترقی ہوگی، ہمارے ایمان میں تازگی آئے گی، ہمارے ایمان میں جیلا آئے گا، हमारे ईमान के अंदर बढ़ोतरी होगी। अब अगर कोई आपको कहे कि अल्लाह का ये कलाम है, कैसे अल्लाह के यहां से आया, ये भी बड़ी अजीब चीज है कि अल्लाह ने अपना कलाम, अपना कुरान कैसे उतारा। तो याद रखना, दो मर्तबा कुरान उतारा गया, दो मर्तबा कुरान उतरा है। एक पहले ये कुरान लिखा हुआ था लोहे महफूज में, और लोहे महफूज बहुत ऊपर है, आप और मैं तो सोच भी नहीं सकते कितने ऊपर है लोहे महफूज। मिश्कात शरीफ में एक हदीस है, उसमें एक गिनती आई है, वो गिनती अगर हम गिनते बैठे तो एक छोटा सा अंदाजा ये होता है कि जमीन से लेकर के लोहे महफूज का जो इलाका है तकरीबन 3000 साल की दूरी है। 3000 साल, यानी अगर कोई फास्ट सवारी ले लेवे, स्पीड वाली गाड़ी ले लेवे, तो 3000 साल का सफर करे तो वो जाकर के लोहे महफूज के करीब पहुंच सकता है। अब अंदाजा लगाओ कितना दूर होगा लोहे महफूज। एक दूसरी रिवायत से समझो लोहे महफूज कितना दूर है। मेराज में हजरत नबी पाक सल्लल्लाहु अलैहि वसल्लम सातों आसमान पर तशरीफ ले गए। अब सातवें आसमान, छठे आसमान पर एक बेर का दरख्त है, उस बेर के दरख्त के पास जब पहुंचे तो जिब्राइल अमीन जो रहबर थे मक्का से साथ लेके चले गए। उन्होंने नबी जी को कहा, बुदो गुफ्ता फिरा तर मजालम न मान के मंदम के नीरू ये बालम न मान गरी अक्सरे मुँह ये बरतर परम फुरोगे तजल्ला बसो जद परम। जिब्रील कहने लगे, नबी जी ये मेरी आखिरी बॉर्डर है, ये मेरी आखिरी हद है, अब इसके आगे मैं नहीं आ सकता, मैं इसके आगे जरा भी जाऊंगा तो अल्लाह की तजल्ली का नूर मुझे जला करके राख बना देगा, मैं नहीं आ सकता। तो सातवें आसमान पर सिदरतुल मुंतहा, वहां जाकर जिब्राइल अमीन रुक गए और हजरत नबी पाक सल्लल्लाहु अलैहि वसल्लम आगे चले। अब आप अंदाजा लगाओ कि मक्कतुल मुकर्रमा से नबी जी का सफर शुरू हुआ, मक्का से पैलेस्टाइन मस्जिद अक्सा तशरीफ ले गए। सुबहान अल्लज़ी असरा बि अब्दिहि लैलम मिनल मस्जिदिल हराम इलल मस्जिदिल अक्सा। मस्जिद हराम मक्का में, मस्जिद अक्सा पैलेस्टाइन में, ये हुआ सफर। फिर वहां से गए पहला आसमान, दूसरा आसमान, तीसरा, सातवां, और सातवें आसमान पर जाके जिब्राइल कहते अब मैं नहीं आऊंगा आगे। अब एक सब्ज रंग का, ग्रीन रंग का, हरे हरे रंग का एक बिछौना लाया गया, जैसे कि उस्ताद साहब के बैठने का गद्दा होता है, ऐसा एक बिछौना आया ऊपर से, और उस पर हजरत नबी पाक सल्लल्लाहु अलैहि वसल्लम बैठ गए। और वो बिछोना हवा में उड़ने लगा सातवें आसमान के ऊपर। अब नबी जी उड़े जा रहे हैं, जा रहे हैं, कहां जा रहे हैं? एक जगह पर पहुंचे जहां कलम के चलने की आवाज आ रही थी। ये लिखते हैं तो आवाज निकलती है। पहले जमाने के अंदर सातिब लोग कितने इस्तेमाल करते थे, रोशनाई में भिगो लिखो, रोशनाई में भिगो लिखो, तो कागज पर लिखे तो चिर करके आवाज निकल देती। और अभी भी कलम की आवाज सुननी हो तो बर्तन वाले के यहाँ चले जाओ, बर्तन लेने के बाद जब बर्तन पर नाम लिखवाते हैं कि हाफिज साहब को हदिया देने का बर्तन, तो ऊपर जब वो नाम लिखेगा बर्तन वाला तो एक कलम लाइट वाला चालू करेगा, तो अब बर्तन पर कलम से लिखेंगे तो आवाज निकलेगी, कभी जाकर के सुन लेना। तो वहां आवाज आई कलम के चलने की, तो हजरत नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने पूछा ये क्या आवाज है, कौन सी कलम है, किस कलम की आवाज आ रही है? तो कोई गैबी आवाज के जरिए जवाब दिया गया होगा। कहा कि ये कलम है जो तकदीर लिखता है, और वो कलम आपने कुरान में याद किया है, नून वल कलम वमा यस्तुरून मा अंत बिनिअमति रब्बिका बिमजनून। ये जो कलम आया है ये तकदीर लिखने वाला कलम पेन, और जहां ये कलम की आवाज मेरे और आपके प्यारे आका अल्लाह के आखिरी नबी हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम ने सुनी, उस जगह को कहते हैं मकाम सरीखुल अकलाम। सीरत की किताबों में, हदीस की किताबों में उसको क्या कहते हैं, मकाम सरीखुल अकलाम। यहां कलम लिखते हैं तकदीर को, इंसानों के भविष्य को, मखलूक के भविष्य को, मुस्तकबिल को, फ्यूचर को, तकदीर को, वो हुजूर ने देखा। उसके बाद आगे चले और ऊपर उड़े। अब आया लोहे महफूज सातवें आसमान से भी बहुत ऊपर। लोह कहते हैं स्लेट को। बचपन के अंदर जब मकतब में बच्चा आना शुरू करता है तो पहले स्लेट लेकर बच्चे आते हैं, तो बेटा अलीफ लिखो तो वो पेन से अलीफ लिखता है, बा बनाओ तो वो बा बनाता है। तो ये स्लेट होता है, उसी को प्लेट भी कह सकते हैं। जैसे कि ये बोर्ड होता है जिस पर उस्ताद जी लिख करके सिखाते हैं, तो ये प्लेट, उसको अरबी में कहते हैं लोह तख्ता। और महफूज के माने सिक्योर, सलामत, जिसकी हिफाजत हुई हो, जिसको कोई छेड़ नहीं सकता, जिसको कोई हाथ नहीं लगा सकता, ऐसा महफूज हिफाजत वाला सिक्योर मकाम, उसको कहते हैं लोहे महफूज। वहां पहले कुरान था, कुरान पहले वहां था, अब वहां से कुरान आया इस आसमान पर जो हमको नजर आता है, जिसको समाय दुनिया कहते हैं, दुनिया से नजर आने वाला आसमान, इसको हम पहला आसमान भी कहते हैं। वहां कुरान आया, और वो जो कुरान आया उसको कुरान के अंदर कहा बाबे इफ़आल के सेगे से आमतौर पर, इन्ना अंज़लनाहु फी लैलतिल क़द्र, इन्ना अंज़लनाहु फी लैलतिल क़द्र। ये अंज़लना कि हमने पूरा कुरान एक साथ उतारा, और ये उतारा लोहे महफूज से, पहले आसमान पर एक जगह है जिसका नाम है बैतुल इज्जत। उसका नाम क्या है? बैतुल इज्जत। तो पहले कुरान लोहे महफूज में था, वहां से बैतुल इज्जत में आया। और हम जो कहते हैं कि शबे कदर में, लैलतुल कदर में कुरान उतारा गया, इसका मतलब दुनिया में उतारना नहीं है, याद रखना। इसका मतलब है लोहे महफूज से पहले आसमान पर बैतुल इज्जत में कुरान पूरे पूरा एक साथ लैलतुल कदर में उतारा गया। इन्ना अंजलनाहु फी लैलतिल कदर, तो एक साथ कुरान आ गया लोहे महफूज से बैतुल इज्जत पहले आसमान पर। ये हुआ कुरान का पहली मर्तबा उतरना। उसके बाद कुरान का दूसरी मर्तबा उतरना शुरू हुआ। और ये दूसरी मर्तबा कब उतरना शुरू हुआ? उसके तकरीबन 1448-47 साल होने आ रहे हैं, इसीलिए कि बल्कि उससे ज्यादा। अभी हिजरी सन 1442 चल रहा है, 43 चल रहा है, तो 43 में 13 साल और मिलाओ तो 53 और 3 56, 1456 साल हो गए और कुरान दूसरी मर्तबा उतरना शुरू हुआ। इसलिए कि ये जो हिजरी सन है वो हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की मक्का से मदीना हिजरत से शुरू हुआ, और हिजरत से 13 साल पहले कुरान का उतरना शुरू हुआ। ये सब बातें याद रखोगे ना? हाँ, कि पहली मर्तबा कुरान उतरा एक साथ लैलतुल कदर में, लौहे महफूज से बैतुल इज्जत में, और दूसरी मर्तबा बैतुल इज्जत से दुनिया में। और उसकी शुरुआत हुई हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की हिजरत से 13 साल पहले। और गारे हीरा आज भी मक्कतुल मुकर्रमा में मौजूद है। अल्लाह हम सबको बार बार मक्कतुल मुकर्रमा ले जावे, गारे हीरा का दीदार नसीब फरमावे, जहां कुरान उतरा था उसकी जियारत अल्लाह हमें नसीब फरमावे। तो गारे हीरा में कुरान उतरना शुरू हुआ। बिस्मिल्लाहिर्रहमानिर्रहीम, इकरा बिस्मि रब्बिकल लजी खलक, खलकल इंसान मिन अलका। ये शुरुआत हुई और तकरीबन 23 सालों के अंदर, 20 और 3 साल में कुरान थोड़ा 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 करके दुनिया में आया। तो दो मर्तबा कुरान उतरा है, याद रखना। एक लोहे महफूज से बैतुल इज्जत पूरा एक साथ आ गया, जिसको अल्लाह ने सूरे कदर में बयान किया, इन्ना अंजलनाहु फी लैलतिल कदर वमा अदराक मा लैलतुल कदर लैलतुल कदर खैरुम मिन अल्फ शहर। ये और दूसरी मर्तबा उतरा 23 सालों के अंदर, थोड़ा 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 दर के दुनिया में उतरा। अब देखिए ये जो थोड़ा थोड़ा करके उतरा उसको खुदा ने बाबे तफ़ील से कुरान में बयान फरमाया, इन्ना नहनु नज़लना अलैकल कुरान तंज़ीला। नबी जी, हमने आप पर थोड़ा 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 करके कुरान उतारा, आहिस्ता 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 करके कुरान उतारा। ये 23 साल में कुरान उतरा। अच्छा, आपके फायदे के लिए एक बात बताऊं, याद रखोगे ना? सबसे पहली आयत कौन सी उतारी अल्लाह ने? इन्ना इकरा बिस्मि रब्बिकल लज़ी, 5 आयतें पहले, सूरह अलग पूरी नहीं, کتنی سورہ الگ کی؟ پانچ آئے. اب آپ کا امتحان لوں اجازت ہو تو, آخری کون سی آیت نازل ہوئی؟ سب سے آخری, اس کے بعد دروازہ بند, اب کوئی آیت نہیں آئی. یاد رکھ لو, میں آپ کو سنا دیتا ہوں. وَاتَّقُوا يَوْمًا تُرْجَعُونَ فِيهِ إِلَى اللَّهِ وَاتَّقُوا يَوْمًا تُرْجَعُونَ فِيهِ إِلَى اللَّهِ. پڑھو آگے. ثُمَّ تُوَفَّى كل نفس بما كسبت وهم. کون سی صورت میں ہے؟ حفظ کی تکمیل کے ساتھ امتحان بھی ہو جائے. کون سی صورت میں بتائی؟ سورہ بقرہ کے اندر ہے. کون سی صورت میں ہے؟ سورۃ البقرہ. میں کہہ رہا ہوں اس لیے نہیں, آپ کو یاد ہونا چاہیے. کون سی صورت میں ہے؟ سورہ بقرہ ہی میں ہے واقعتاً. تو یہ آخری سورت ہے, اس کے آخری آیت ہے, اس کے بعد قرآن کی کوئی آیت نازل نہیں ہوئی. وَاتَّقُوا يَوْمًا تُرْجَعُونَ فِيهِ إِلَى اللَّهِ. یہ آخری آیت نازل ہونے والی ہے, اس کے بعد قرآن کا نازل ہونا بند ہو گیا. بعض حضرات تو یوں لکھتے ہیں تفسیروں میں کہ اس آیت کے اترنے کے چند گھنٹوں کے بعد حضرت نبی کریم صلی اللہ علیہ وسلم دنیا سے تشریف لے گئے. چند گھنٹوں کے بعد, بعض کچھ ہفتوں کے بعد, دونوں طرح کی بات. بس خلاصہ اتنا, یہ آخری نازل ہونے والی آیت ہے, یہ یاد رکھنا. تو دوسری مرتبہ قرآن کا نزول ہوا پورے 23 برس کے اندر, تھوڑا 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 کر کے. اچھا, آپ کی جانکاری کے لیے ایک بات پوچھ رہی ہوں, قرآن میں سب سے بڑی آیت کون سی ہے بتلائیے؟ کون سی؟ آیت المدائنہ. اس کا نام کیا ہے؟ یاد رکھو, سب سے بڑی آیت قرآن کی سائز میں, سائز کے اعتبار سے, مقدار کے اعتبار سے, اس آیت کا نام کیا؟ آیت المدائنہ. اور اس کا نام آسان یاد رکھو گے, یا ایھا الذین آمنوا اذا تداینتم بدین الى اجل مسمى فاکتبوا. جہاں سے آیت شروع ہوتی ہے وہاں جو لفظ آیا وہ یاد رکھنا, تو آیت کا نام یاد رہ جائے گا. اس آیت کا نام کیا ہے؟ آیت المدائنہ. یہ قرآن کی سب سے لمبی آیت سائز کے اعتبار سے. اچھا یہ بتاؤ, فضیلت کے اعتبار سے قرآن کی سب سے بڑی آیت کون سی؟ آیت الکرسی. کون سی آیت؟ آیت الکرسی. تو یاد رکھنا یہ سب چیزیں, سائز اور لمبائی کے اعتبار سے سب سے بڑی آیت آیت المدائنہ, اور فضیلت کے اعتبار سے سب سے بڑی آیت وہ آیت الکرسی. آیت الکرسی تو سب جانتے ہیں نا, بھلے آپ زمین پہ بیٹھے ہو لیکن آیت الکرسی جانتے ہو نا. اللہ لا الہ الا هو, پڑھو آگے. قیوم, لا تاخذہ, پوری یاد ہے نا آپ لوگوں کو. اچھا, اس کے ایک فضیلت میں آپ کو بتلا دوں. یہ پورے مجمع سے میرا سوال ہے, آپ میں سے کون چاہتا ہے کہ موت کے بعد ڈائریکٹ جنت میں جاوے؟ ہاتھ اٹھاؤ. ماشاء اللہ الجی. تو اس مبارک مجلس میں وعدہ کر کے اٹھو کہ ہر نماز کے بعد ایک مرتبہ آیت الکرسی ضرور پڑھیں گے. ہر نماز کے بعد ایک مرتبہ آیت الکرسی ضرور پڑھیں گے, اور رات کو سوتے وقت بھی پڑھیں گے. تو روزانہ کتنی مرتبہ کم سے کم ہو جائے گا؟ احمدآباد والوں کا حساب بہت پکا ہے ماشاءاللہ. ہر نماز کے بعد ایک مرتبہ اور رات کو سوتے وقت ایک مرتبہ, ٹوٹل کتنا ہوا؟ 6 مرتبہ. اللہ کے پیارے نبی, آخری نبی, تاجدار مدینہ حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم فرماتے ہیں, جو آدمی ہر فرض نماز کے بعد آیت الکرسی پڑھے گا तो मौत के बाद सलामती से जन्नत में चला जाएगा। कहो सुभान अल्लाह। मौत के बाद सलामती से जन्नत। हर नमाज के बाद पढ़ो आयतुल कुर्सी और रात को सोते वक्त भी पढ़ो बिस्तर पर। ये तो बुखारी शरीफ की हदीस है। अगर रात को सोते वक्त पर बिस्तर पर आयतुल कुर्सी पढ़ोगे तो अल्लाह की तरफ से एक हिफाजत करने वाला आएगा जो पूरी रात हमारी और घर की हिफाजत करेगा। लिहाजा आज से रोजाना 6 मरतबा पढ़ोगे। आज से कैसे पढ़ोगे? अब तो ईशा और सोना दो ही मौका बाकी रह गया। आज तो सिर्फ 2 मरतबा होगा, कल से 6 मरतबा पढ़ना। पढ़ोगे कल से 6 मरतबा? आज तो 2 बार पढ़ लेना, एक ईशा के बाद एक रात को सोते वक्त पर, और कल से 6 मरतबा पाबंदी से पढ़ना। करोगे अमल? हाँ, ये जन्नत भी मिलेगी, हिफाजत भी मिलेगी। तो कुरान की साइज के एतबार से सबसे बड़ी आयत वो है आयत मुदायना, या अय्युहल्लज़ीना आमनू इज़ा तदायनतुम बिदैनिन इला अजलिम मुसम्मा। एक कुरान का तर्जुमा और तफसीर है, उसका नाम है तैसीरुल कुरान। वो आप मुफ्ती रिजवान साहब के दारुल इफ्ता में होगी, शायद देख लेना। उसके अंदर एक बात लिखी हुई है नुक्ते की, पॉइंट की, वो मैं आपको बतलाऊं इस आयत मुदायना के ऊपर। उस तफसीर के तर्जुमे के लिखने वाले आलिम साहब ने यूं लिखा है कि कुरान की सबसे बड़ी आयत आयत मुदायना है और उसमें अल्लाह ताला ने मामलात को बयान फरमाया है। पूरी आयत मामलात के बारे में है, कर्ज कैसे लेने का, कर्ज कैसे देने का, उधार व्यापार कैसे करने का, नकद व्यापार कैसे करने का, पूरी मामलात की तफसील अल्लाह ने बयान फरमाई है। इससे ये मालूम हुआ कि मामलात में, लेन देन में, कारोबार में, तिजारत में इस्लामी तरीके पर अमल करना कितना अहम और जरूरी है कि कुरान की सबसे लंबी आयत अल्लाह ताला ने मामलात के मुताल्लिक बयान फरमाई। अंदाजा लगाओ ईमान वाले भाइयों, सही मामला करना, सही तिजारत करना कितना अहम होगा कि कुरान की सबसे लंबी आयत आयत मुदायना ये है। मामलात के मुताल्लिक, लेन देन के मुताल्लिक, कारोबार के मुताल्लिक, तिजारत के मुताल्लिक, इससे अंदाजा लगाओ। इसलिए ये भी नियत लेकर के उठो कि इस्लामी तरीके से मामलात करेंगे। हाँ, नहीं समझ में आवे मुफ्ती साहब को पूछो कि मैं ये डील कर रहा हूं, ये कॉन्ट्रैक्ट कर रहा हूं, ये पार्टनरशिप कर रहा हूं, ये सौदा कर रहा हूं, जायज भी है, नाजायज भी है, हराम है, गलत है, क्या है, पूछो आकर के। अभी पीर के दिन एक दावत में मैं था तो एक साहब मुझे अपनी पहचान कराने लगे कि मुफ्ती साहब, पहले मैं मोबाइल का बिजनेस करता था, अब मैंने सारा बिजनेस छोड़ दिया है और दुआ करो कोई और हलाल लाइन मुझे मिल जावे। भाई क्यों मोबाइल का धंधा आपने छोड़ दिया? तो उन्होंने जो जवाब दिया वो सुनने के लायक जवाब दिया। उन्होंने कहा मैं तो मोबाइल का बिजनेस मस्त करता था, नए मोबाइल, पुराने मोबाइल, हर तरह के, और दुकान पे भीड़ रहती थी सुबह 9 से रात 11 बजे तक। इतने में सूरत की एक मस्जिद में हमारे दो मुफ्तिया ने के राम ने मोबाइल की तिजारत के ऊपर एक कैंप रखा। मसाइल के ऊपर भी कैंप होने चाहिए। तो उन्होंने मोबाइल के तिजारत के ऊपर एक कैंप रखा और शहर के सारे मुसलमान मोबाइल के व्यापारियों को दावत दी, खिलाया पिलाया और मोबाइल के मसले बयान करना चालू किए। तो कहा पहला मसला बयान हुआ, दूसरा मसला बयान हुआ, तीसरा बयान हुआ। तो कहा सारे मसले मेरे ऑपोजिट जाते थे, यानी जितने भी मसले बयान हुए मैं उसके खिलाफ अमल करता था और मुझे आधी मजलिस में एहसास हो गया कि मैंने आज तक जितना मोबाइल का कारोबार किया वो तो सब नाजायज और गलत तरीके से किया। तो कहा उसी मजलिस में नियत कर ली कि आज से ये धंधा करना नहीं है, छोड़ो और कोई और लाइन तलाश करो। आप अंदाजा लगाओ शरीयत में मामलात की कितनी अहमियत होगी कि आयते मुदायना जो कुरान की सबसे लंबी आयत वो मामलात के मुताल्लिक है। और ये सूरतुल बकरा की बड़ी खूबी है कि फजीलत के एतबार से सबसे बड़ी आयत आयतुल कुर्सी सूरे बकरा में, और साइज और मिकदार के एतबार से सबसे बड़ी आयत आयत मुदायना सूरे बकरा में, कुरान की आखिरी नाजिल होने वाली आयत सूरतुल बकरा में। ये बड़ी खूबी वाली सूरत है सूरतुल बकरा। तो कुरान का नुजुल दो मरतबा हुआ, एक नुजुल लोहे महफूज से पहले आसमान जो एक साथ लैलतुल कदर में हुआ, और दूसरा नुजुल हुआ लोहे महफूज से दुनिया में पूरे 23 साल के अंदर। अच्छा एक बात और पूछ लूं कि कुरान जो 23 साल में उतरा तो जिब्राइल अमीन लेके आते थे, नज़ल बिहिर रूहुल अमीन, रूहुल अमीन जिब्राइल का लकब है, नज़ल बिहिर रूहुल अमीन, अमानतदार रूह जिब्राइल अमीन वो नबी जी के पास कुरान मजीद लेकर के आए। तो सातों आसमान के ऊपर से आना जमीन में आना इतना लंबा चौड़ा सफर, जिब्राइल कुरान लेके आते थे, कभी एक सूरत कभी एक आयत कभी 10 आयत कभी 50 आयत, और फिर हुजूर को तरतीब भी बतला देते। कम से कम मिकदार कम से कम कुरान जिसको लेकर जिब्राइल अमीन आए वो मालूम है आपको, कम से कम कुरान जिब्राइल जो लाए। मैं आयत शुरू करता हूं, आपके आयत आप पढ़ेंगे, ला यस्तविल काइदूना मिनल मुमिनीना वल मिनल, ला यस्तविल काइदूना मिनल मिनल मुमिनीना फिर बि अमवालिहिम व अनफुसिहिम, पढ़ो किसी और को याद हो तो। गैर उलिद दरारी पढ़ो आगे, ये जो गैर उलिद दरारी है ना इतना टुकड़ा बस, गैर उलिद दरारी उसके सिवा पूरी आयत पहले आई, गैर उलिद दरारी उसमें नहीं था। और आयत का माना यह होता है कि जो लोग तंदुरुस्त है और अल्लाह के रास्ते में निकल गए, और जो लोग अल्लाह के रास्ते में नहीं जाते उनका सवाब कभी बराबर नहीं हो सकता, जो अल्लाह के रास्ते में जाते उनका सवाब ज्यादा है। जब ये आयत आई तो लूले लंगड़े माजूर सहाबा हजरत नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के पास आए और आकर के बहुत दुख और गम जाहिर करने लगे, ए अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम हम तो अल्लाह के रास्ते में जा नहीं सकते, माजूर मोहताज है। और अल्लाह ने फरमाया कि तुम अल्लाह के रास्ते में नहीं जाओगे तो सवाब पूरा नहीं मिलेगा अधूरा मिलेगा, हम तो लूले हैं लंगड़े हैं माजूर हैं। तो उन सहाबा की दिल जोई के लिए अल्लाह ने जिब्राइल अमीन को भेजा, और इतना टुकड़ा आयत का गैर उलिद दरारी वो बीच में लगवाया, मुस्तकिल सफर करके पूरे कुरान में एक वक्त में कम से कम मिकदार नाजिल होने वाली वो है गैर उलिद दरारी। याद रखोगे ना, पहले ये टुकड़ा नहीं था आयत में, फिर सहाबा के दिल को रंज हुआ तो अल्लाह ने इतना टुकड़ा लेकर जिब्राइल अमीन को स्पेशल भेजा और आयत में उसको मिलाया गया। یہ ہے قرآن، اس کی خوبیاں. اللہ ہم سب کو قرآن سے محبت عطا فرمائے. بزرگوں، مسلمان بھائیوں، قرآن سے محبت کرو، اللہ کی کتاب ہے. قرآن پڑھنے پڑھانے والے عالموں سے محبت کرو، اللہ تعالیٰ اس کی برکت سے ہمارے خاندانوں میں علماء اور حفاظ پیدا فرمائیں گے. جو قرآن کی خدمت کرنے والے، قرآن پڑھنے والے طلبہ اور علماء سے محبت کرے گا، اللہ ان کے گھر میں علماء اور حفاظ پیدا فرمائیں گے. اور مبارک مہینہ آ رہا ہے رمضان، شہر رمضان الذی انزل فیہ القرآن. رمضان میں قرآن اتارا گیا، رمضان قرآن دونوں میں جوڑ ہے. اس لیے ایک بات تو طے کر کے اٹھو کہ رمضان کی راتوں کے اندر بازاروں میں انشاءاللہ نہیں گھومیں گے. کہو انشاءاللہ، بالکل نہیں گھومیں گے. کل رات میں نے بیان میں ایک جگہ گودرا میں سنایا، اور سنائی بات احمد آباد کی، تو احمد آباد میں بھی سنا. ابھی 27 رجب جو گئی تھی، گئی نا 27 رجب ابھی کچھ دنوں پہلے، اس کو لوگ معراج کی رات کہتے ہیں. حالانکہ معراج کے بارے میں 11 اقوال ابن حجر اسقلانی نے لکھے ہیں. تو معراج کی رات میں، رات کو 1 بجے گجرات ٹوڈے کا پترکار نکلا، اور اس نے احمد آباد میں الگ 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 جگہ پر مسلمانوں کی بھیڑ اور جو ہے راستے چوک اپ کر کے بیٹھے کھیل تک، اس کے سب کے فوٹو لیے، اور فوٹو لے کے گجرات ٹوڈے میں چھاپے. اور میں تو گجرات ٹوڈے پڑھتا ہوں، چونکہ احمد آباد رہتا نہیں ہوں، اور احمد آباد کی خبر رکھنی ہو تو گجرات ٹوڈے پڑھنا پڑے مجھے. تو اتنے دور بیٹھ کر میں نے گجرات ٹوڈے میں پڑھا، اور گجرات ٹوڈے کے پترکار نے احمد آباد کے الگ 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 ایریے کے فوٹو چھاپے کہ رات 1 بجے رہا ہے، اور یہ جگہ 5 یا 7 جگہ کے فوٹو چھاپے تھے اس نے، جس کے یہاں پیپر آتا ہو کھول کے نکال کے دیکھ لے وے جمع ہو اس کے اندر، اور نیچے سب تصویریں بنائی. دیکھیے یہ مسلمان راستوں پر کھڑے ہیں، گاڑیاں لگی ہوئی ہے، شور کر رہے، لائٹنگ ہے، کھا رہے، پی رہے، اور کہہ رہے کہ بڑی رات ہے. قرآن میں 2 جگہ رات جاگنے کی فضیلت آئی، والذین یبیتون لربہم سجدا وقیاما. وہ لوگ رات گزارتے ہیں سجدے میں اور قیام میں. دوسری جگہ آیا، تتجافا جنوبهم عن المضاجع یدعون ربهم خوفا وطمعا. رات کو سوتے نہیں ہیں لیکن اللہ کی عبادت کرتے ہیں. تو یہ بڑی رات آوے یا رمضان کی رات آوے یا کوئی اور رات آوے، اس میں رات جاگنا ہے اللہ کی عبادت کے واسطے. یہ نہیں کہ لاریوں پر کھا رہے، بھیڑ بھاڑ کر رہے، شور مچا رہے، اس کے لیے یہ مبارک راتیں نہیں ہیں. کسی کو تکلیف پہنچا کر شور شرابہ کر کے کبھی عبادت نہیں ہو سکتی. اس لیے وعدہ کرو کہ ہم راتوں کے اندر باہر کے چکر بند کریں گے. کوئی ضرورت آ گئی، بیمار ہو گیا کوئی، یا دین کی مجلس میں جانا ہو، الگ بات ہے. یہ تو خالی گھومنے مٹر گشتی اور ایسے ہی گھومنے نکلے، یہ غلط کام ہے. اللہ سبحانہ و تعالی اس حفظ کی مجلس کو مبارک فرمائے. ان بچوں کو بھی میں مبارکباد دیتا ہوں، ان کے والیوں کو، ان کے استاد کو، ان کے خاندان کو. اللہ تعالیٰ ان کو، ان کے لیے، ہم سب کے لیے صدقہ جاریہ بنا دے وے. اللہ اپنی رضا اور خوشنودی کا ذریعہ بناوے. نیت کرو کہ پوری زندگی قرآن کی خدمت کریں گے، پوری زندگی. اب حافظ بن گئے، اب قرآن کے عالم بننا ہے، بنو گے عالم، اور پوری زندگی قرآن پڑھائیں گے. پڑھاؤ گے پوری زندگی قرآن؟ انشاءاللہ ہو جائے. دو بچیاں بھائی دائیں بائیں ہو جاؤ، بیٹیوں کو آنے دو، دونوں حافظہ کو آنے دو. ماشاءاللہ، بیٹھ جائیے، پڑھو بیٹا، دونوں مل کر کے.